अगली सूरत मरियम है, थोड़ा सा इसका खुलासा करते हैं। बहुत ही खूबसूरत सूरतों में से एक सूरत है। सूरत मरियम की आयतें बेसिकली हबशा के बादशाह निजाशी के दिल में ईमान का बीज डालती हैं। आज मैं अपने लिए, आप अपने लिए दुआ कीजिए कि हमारा दिल भी इस सूरत के साथ खुल जाए। उन्होंने तो इस्लाम कबूल किया था, हम ईमान कबूल कर लें। 98 आयात हैं, मक्की सूरत है, 6 डिफरेंट इसके टॉपिक्स हैं। पहला हिस्सा आयत 1 से 15 तक है। किस्सा है ज़करिया और याहिया, बेटे की ज़रूरत के असबाब बयान किए जा रहे हैं। दूसरा आयत नंबर 16 से 40 तक है, जिसमें मरियम अलैहिस्सलाम और ईसा अलैहिस्सलाम का किस्सा है। फिर इसके बाद आयत नंबर 41 से 50, हज़रत इब्राहीम अलैहिस्सलाम तौहीद के अलमबरदार थे, इसका ये टॉपिक है। फिर आयत नंबर 51 से 63 में दीगर तमाम अम्बिया भी तौहीद ही को मानते थे, उनका तذکرہ है इन आयात में। फिर आयत 64 से 83 में कुरैश मक्का को तौहीद की दावत दी गई, जहन्नुम से डराया गया और मुशरिक क़यादत की ज़हनियत को बातिल करार दिया गया। और फिर आयत नंबर 84 से 98, इसमें नबी सल्लल्लाहु अलैहि वसल्लम को तसल्लियाँ और मुशरिकीन को धमकी कि शिर्क की सज़ा दुनिया और आखरत की हलाकत की सूरत में होगी। पूरी सूरत का मरकज़ी मज़मून क्या है? तसलीस को छोड़ दो, ट्रिनिटी को रद्द कर दो और ख़ालिस तौहीद अख्तियार करो। फिर इसके नाम पे भी गौर कीजिए, पूरे कुरान में से वाहिद सूरत है जो एक औरत के नाम पे है। और बीबी मरियम की फजीलत भी बयान की जा रही है, और इसको पढ़ते हुए आप ज़रूर फील करेंगे कि आज की क्रिश्चियनिटी बदल चुकी है। मक्का के उस दौर में नाजिल हुई जब हिजरत हबशा होने वाली थी, बहुत ज़्यादा मजालिम थे और हबशा के ईसाइयों में दीन की तबलीग के लिए सहाबा की तरबियत ज़रूरी थी, तो इस सूरत में उनके अकायद पहले से बता दिए। और ये बड़ा प्यारा अल्लाह ताला का अंदाज़ है कि वक्त आने से पहले लोगों की जहन साजी शुरू कर देता है। हम पढ़ेंगे, दिल पे लेने वाली सूरत है, दुआएं बहुत सारी हैं, इंसानी जज्बे बहुत सारे हैं और अमल की इतनी बातें इस एक सूरत में कि मैं चाहूँगी कि कोई बंदा भी इसको पढ़ते वक्त किसी दूसरी चीज़ में अपने आप को मसरूफ़ ना करे। आप देखेंगे कि इसमें आपको एक पैगाम मिलेगा, और ख़ास तौर पे यूथ एज कैसी होनी चाहिए ये आपको हज़रत मरियम के किरदार से मिलेगा। और ये सूरत आप नॉन मुस्लिम्स को रिकमेंड किया करें। मैंने देखा जब भी किसी से बात करें और उनको ये बताएं ना कि हमारे तो कुरान में एक सूरत है कि जब मैरी के बारे में, तो बड़े हैरान होते हैं। तो कभी शेयर करने का मौका है तो ये आयतें शेयर किया करें अपनी नॉन मुस्लिम दोस्तों से, ताकि उनके और आपके बीच में जो एक अजनबियत की दीवार है वो टूट सके। आइए शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। और इस सूरत की एक और ख़ूबी है कि सबसे ज़्यादा तवील हरूफ मुकत्तात इस एक के शुरू में, काफ हा या आइन स्वाद, एक दो और सूरतें भी लेकिन ये एक स्ट्रेच में इकट्ठे हैं। ज़िक्रु रहमति रब्बी का अब्दहू ज़करिया इस नादा रब्बहू निदान खफिया। ज़िक्र है उस रहमत का जो तेरे रब ने अपने बंदे ज़करिया पर की थी, जबकि इसने अपने रब को चुपके चुपके पुकारा। क्या कहा? इसने अर्ज़ किया, मेरे परवरदिगार, मेरी तो हड्डियाँ तक घुल गईं और सर बुढ़ापे से भड़क उठा है। ऐ परवरदिगार, मैं तुझसे मांग कर कभी नामुराद नहीं रहा, और मुझे अपने पीछे अपने भाई बंदों की बुराइयों का खौफ है, और मेरी बीवी बाँच है। तू मुझे अपने फजले ख़ास से एक वारिस अता कर दे जो मेरा वारिस भी हो और आले याकूब का भी वारिस हो। ऐ परवरदिगार, इसको एक पसंदीदा इंसान बना। जवाब दिया गया, ऐ ज़करिया, हम तुझे एक लड़के की बशारत देते हैं जिसका नाम यहया होगा। हमने इस नाम का कोई दूसरा आदमी इससे पहले पैदा ही नहीं किया, यानी यूनिक नेम, नया नाम। अर्ज़ किया, परवरदिगार, भला मेरे यहाँ कैसे बेटा होगा जबकि मेरी बीवी भांज है और मैं बूढ़ा होकर सूख चुका हूँ। जवाब मिला, ऐसा ही होगा। तेरा रब फरमाता है कि ये तो मेरे लिए एक ज़रा सी बात है, आखिर इससे पहले मैं तुझे पैदा कर चुका हूँ जबकि तू कोई चीज़ ना था। ज़करिया ने कहा, परवरदिगार, मेरे लिए कोई निशानी मुकर्रर कर दीजिए। फरमाया, तेरे लिए निशानी ये है कि मुसलसल 3 दिन तक लोगों से बात ना कर सके। चुनाचे वो मेहराब से निकलकर, मेहराब क्या जगह जहाँ हज़रत मरियम इबादत करती थी, मेहराब से निकलकर अपनी कौम के सामने आया और इसने इशारे से इनको हिदायत की कि सुबह शाम इसकी तस्बीह करो। अब यहाँ से आगे हज़रत यहया का तذکرہ है, लेकिन थोड़ी सी बात इस अमल पे करेंगे। सूरत आले इमरान में हमने देखा कि हज़रत मरियम अलैहिस्सलाम के पास बिन मौसम के फल देखे, तो हज़रत ज़करिया को ख्याल आ गया कि अल्लाह ताला जब इनको बिन मौसम के फल दे सकता है तो मुझको भी बुढ़ापे में औलाद तो दे ही सकता है ना, क्योंकि अभी नेमत से महरूम थे। और बात भी सच्ची है कि जब बंदे को अल्लाह के वादों पर यकीन होता है ना, तो वो फिर अल्लाह ताला से कभी मायूस नहीं होता। तो हज़रत ज़करिया ने फ़ौरन दुआ मांगी, इस नादा, इससे क्या पता चलता है, फ़ौरन दुआ मांगी। हम तो मतलब दुआ मांगने हो, कभी दुआ करानी हो, पहले दावतनामे देते हैं, फिर दही बड़े बनाते हैं, फिर फ्रूट चाट बनती है, फिर पिज़्ज़ा ऑर्डर होता है, फिर हमारी दोस्तें आती हैं बेचारियाँ, फिर मजदूरी करती हैं, फिर खिला पिला के फिर दुआ करते हैं। देखिए हमारे यहाँ हर चीज़ जो है ना ओकेजन बन गई है, सेलिब्रेट करो। घर में कोई मैयत हो जाए, अल्लाह रहम करे, वो सदमा कितना बड़ा है, उसको एक तरफ कर दें, इस वक्त मरने वाले के साथ क्या हो रहा है इसको छोड़ दें, इंतजाम की फ़िक्र पड़ जाती है, किधर बिठाना, किधर खिलाना, कौन क्या होगा। ये बहुत बड़ा मसला है हमारा। रूहानियत चली गई, आज हमारी दुआओं में से भी रूहानियत चली गई, हमारे दुख गम भी बोझल पड़ गए। फिर आप देखिए कि खुद कहते हैं कि मैं दुआ मांग के आपसे कभी भी महरूम नहीं रहा, ये बात क्या बताती है कि जिसको दुआ मांगने की तौफीक मिल गई, अल्लाह ने उसके लिए खैर के दरवाजे खोल दिए। क्या वाकई जब मैं और आप दुआएं मांगते हैं तो हमें भी अल्लाह से इतनी अच्छी उम्मीदें होती हैं। अपनी ज़िंदगी से नेगेटिविटी निकाल दें, ला तकनतु मिन रहमतिल्लाह, पीछे भी हम पढ़ चुके हैं। तो जिसको दुआ मांगनी है, सादगी से मांगे, आजिज़ी से मांगे, और दुआ को एक रस्म ना बनाए। बस लोगों की तो मशहूरी किस बात पर होती है, ये दुआ बड़ी अच्छी कराते हैं, बड़ा खौफ खाएं अगर कोई आपके लिए ये कहे, यदि अगर कभी आपने मुझे किसी जगह इस सोच के साथ बुलाना है ना, ये दुआ बड़ी अच्छी कराएंगी, तो खुदा के लिए मुझे ना बुलाइए। दुआ आपका और आपके रब का मामला है, मैं तो सीधे साधे लफ्ज़ों में जो कह सकूंगी कह दूंगी, लेकिन राग लगाना, लोगों को रुलाना धुलाना, फिर आधी आधी रात जगाना, घंटों रखना, ये मस्तून तरीका नहीं है। दुआ को दिल से निकाल लें, अल्लाह तक रखें, फिर आप देखिए कि इनकी दुआ में कितनी प्यारी दुआ थी कि वजल हो रब्बी रदिया, इसको भी और मुझे भी अपना पसंदीदा बना ले, इसको हाईलाइट कर लें। ए अल्लाह हमारे बच्चों को हमारा भी प्यारा और अपना भी प्यारा कर दे। पर मसला यह है कि हमारे कल्चर में तो जो अल्लाह को प्यारा हो जाए वो तो बहुत ही हो जाता है। क्या कहते हैं, अल्लाह को प्यारे हो गए, करें ज़रा इसका इंग्लिश में तर्जुमा और कहें किसी से इसका क्या मतलब है। हमारी उर्दू भी इतनी डिप्लोमेटिक हो जाती है बाज़ दफ़ा, तो आप कहें कि अल्लाह हमारे बच्चे ज़िंदगी में तुझे प्यारे हो जाए। अल्लाह को अगर हमारे बच्चे प्यारे लगने लग गए तो आप देखिए अल्लाह उनके लिए वही पसंद करेगा जो वो अपने उन बंदों के लिए पसंद करता है जिनके लिए खैर का इरादा करता है। मैं युरीदिल्लाहु बिही खैरन युफक्किहु फिद्दीन। फिर आप देखिए कि हज़रत से ज़करिया को अपने बुढ़ापे की फ़िक्र नहीं थी कि मुझे पानी कौन पिलाएगा, मुझे खिलाएगा कौन, किसके सर पे सहरा बांधूंगा, क्या फ़िक्र थी कि मेरी कौम का, क्योंकि उनका अपने इर्द गिर्द कोई नहीं दिख रहा था कि उनके बाद वो तबलीग कर सके। और हकीकत है कि फिर औलाद तो औलाद ही होती है, औलाद साथ नहीं छोड़ती, ये बात तो मानने की है। बच्चा रूठ के चला भी जाए ना तो फिर पलट ही आता है। लेकिन मैंने देखा है कि नबियों ने औलाद भी मांगी तो इसलिए मांगी कि वो अल्लाह के दीन के काम करें। औलाद पे मान होता है, समझा सकते हैं, गुस्सा देखती है औलाद, प्यार भी मानती है, वो कहती है लाड की है तो नाराज़ भी होंगे। औलाद के सिवा शायद ही कोई ये चीज़ मानता हो, ये बात आप भी अगर औलाद हैं तो मानते होंगे। तो इसलिए कहा कि अल्लाह औलाद दे दे जिस पे मैं अपनी बात को चला सकूं। फिर आप देखिए कि बीवी के बाँच होने का ख्याल आ गया, क्योंकि इंसान थे। हमारा हाल क्या है, पहले दुआ कर लेते हैं, बाद में कहते हैं ये होगा कैसे, ये तो बड़ा नामुमकिन मामला है, ये बहुत मुश्किल है, ये वो है, ये दैसी है, जिस तरह की। तो ज़रूरत है इस बात की कि हम अपने आप को इन सारी चीज़ों के लिए तैयार करें जो नबियों की ज़िंदगी से हम सीख रहे हैं, और अल्लाह ताला हमें भी इतनी खूबसूरत दुआएं मांगने वाला बना दे। इसके बाद आप देखिए जब अल्लाह दुआएं कबूल करता है तो देता क्या है। हम कहते हैं अच्छा बेटा नहीं है नसीब में, बेटी दे दे, एक औरत ही तो कहेंगे अच्छा अल्लाह फलाह किसी के लिए दुआ कर रही थी, अच्छा अल्लाह उसको बेटा नहीं देना तो फिर बेटियों ही दे दे, यानी अल्लाह के पास बेटों की कमी है, स्टॉक में नहीं है, तो फिर बेटियों का ही कोई काम कर दे। वो क्या मांगते हैं, और आप ज़रा देखिए कि अल्लाह उनको देता क्या है, कितनी बड़ी दुआ की कबूलियत की दलील। क्योंकि जहाँ दुआ मांगी वहाँ पहले से नेकी हो गई, तो कोई भी नेकी करे ना तो उसके बाद दुआ ज़रूर मांगे। क्या मिला, या यहया खुज़िल किताब बिक़ुव्वतिन वआतैनाहुल हुक्म सबिया, ए यहया किताब इलाही को मजबूत थाम ले, हमने इसे बचपन ही में हुक्म से या हकम से नवाजा और अपनी तरफ से इनको नरम दिली अता की। अच्छी औलाद की खूबियाँ हैं, नोट कर लें, हिकमत वाली, हकम वाली, मामला फहम। बाज़ दफ़ा आपका अपना बच्चा कोई ऐसी बात कह देता है आप हैरान क्या होते हैं, आप खुश हो जाते हैं, कहते हैं मैंने तो नहीं सिखाई। और कभी बच्चा अच्छी बात बोले तो कभी ना कहा करें देखा मैंने कितना अच्छा है इसको सिखाया है, वो सिखाता है। तो अल्लाह ताला कहते हैं यहया जो बच्चे थे उनके, वो इतनी प्यारी बातें करने वाले थे और पाकीज़गी भी दी, और वो बड़ा परहेजगार और अपने वालदैन का हक़शनास था। वो जब्बार ना था और ना नाफरमान था। सलाम हो उस पर जिस रोज़ के वो पैदा हुआ, और जिस रोज़ वो मरे, और जिस रोज़ वो ज़िंदा करके उठाया जाए। सल्यूट देते हैं ना लोग, 7 तोपों की सलामी। अल्लाह नबियों को सलाम करता है, कितनी बड़ी बात है। अल्लाह ने नबियों पर सलामती भेजी कुरान के अंदर, क्यों? ये उनको गार्ड ऑफ ऑनर दिया जा रहा है, खिराज तहसीन पेश किया जा रहा है। देखिए, अम्बिया कराम ने जितनी कुर्बानियाँ दी ना दीन के लिए, दुनिया में उसका रिकॉर्ड नहीं मिला, और अक्सर ही नहीं मिलता। आइमा कराम को भी बहुत कम मिला, ये तो उनके बाद इतनी शोहरत हुई है आइमा कराम की। इमाम अबू हनीफा रहमतुल्लाह को आज जितने लोग जानते हैं उनकी ज़िंदगी में थोड़ी जानते थे, और इमाम अहमद और इमाम मालिक और इमाम हम्बल, सबको देख लीजिए, अपनी ज़िंदगी में तो ये बेचारे जेलों में थे। आज अगर वो देखें ना कि इतने लोग हमारे नाम पे मरने वाले हैं और हमसे मोहब्बत करते हैं, वो यकीन भी ना करें। यही नबियों के साथ होता था। ज़िंदगी में चूंकि लोग कदर नहीं करते दीन की, दीन वालों की, तो बाद में फिर अल्लाह उनको रिगार्ड देता है। यही बात हो रही है कि उन पर सलामती हैं। ये छोटी बात है कि सब लोग जो कुरान पढ़ते हैं वो हज़रत यहया के बारे में पढ़ते हैं, हज़रत ज़करिया के बारे में पढ़ते हैं। फिर आप देखिए कि हम होते तो वही भी मरियम से दुआ कराते, ये बड़ी पहुंची हुई है, तू कर दुआ मेरे लिए, तू पानी फूंक के दे, फूंक मार देना ज़रा इसमें, आटा गंदम करके दे देना मुझे, तुम्हें मैं रोटी ना खिला दूं कि तुम नेकी करोगी तो मुझे मिलेगा। ये जो हमने दीनदारों को नखट्टू बना दिया ना कि उनको रोटियां ला ला के पेश करें कि आप खाएं और आप सवाब हमें दें, ये भी कोई अच्छा तरीका नहीं है। देखिए, एक सदका जारी और होता है, एक सवाब और है, लेकिन आपको क्या पता कि किसी को खिलाएंगे वो उसके बाद रोज़ा भी रखता है कि नहीं रखता। तो नेकी का मामला और है, लेकिन दीनदारों को अपना मिजाज ऐसा नहीं बनाना चाहिए कि लोगों की तरफ नज़रें लगा के देखें कि आज ट्रे किधर से आती है और आज मौलवी साहब का खाना कहाँ से आएगा। हमने अपने बचपन से एक मौलवी साहब का ट्रे जाता आता देखा हुआ मस्जिदों में, आज उस घर से जाएगा, आज दूसरे घर से जाएगा, आज तीसरे घर से जाएगा, तो वो मुझे चीज़ हमेशा याद आ जाती है। जब भी कभी कोई आप लोगों में से भी कुछ लेके आए ना, तो मुझे फ़ौरन वो याद आता है, मैं भी मौलवी हूँ क्या, क्या मैं भी मौलवन बन गई। यानी अच्छा नहीं लगता, दिल पे बोझ पड़ता है, जब मैं जो नहीं खिला रही तो आप क्यों नहीं खिला, आप क्यों मुझे खिलाएं। कभी मैं आपको भेजूँ, कभी आप मुझे भेजें, इट्स ओके, नो प्रॉब्लम, लेकिन वन वे ट्रैफिक तो नहीं दीन के नाम पे होनी चाहिए। ऐसे बेचारे खाने खिलाते रहे, बाद में पता चला कि आपकी तो नेकी कोई नहीं थी, तो फिर तो सारों का नुकसान हो गया ना। तो यही बात यहाँ बताई जा रही है कि अल्लाह ताला खुद उनको उनकी तारीफ़ें करते हुए कह रहे हैं कि जिस दिन वो पैदा हुए उस दिन भी, और जिस दिन मरने के बाद ज़िंदा किए जाएंगे। देखिए, पैदाइश के ऊपर ही बेटे की मौत की खबर मिल रही है, तो बात तो सच है, जो पैदा हुआ उसने मरना तो है। बहरहाल, बाप बेटे का तذکرہ, अब इसके बाद हज़रत मरियम का किस्सा, जिनके नाम पर यह सूरत है। वस्कुर फिल किताबी मरियम, और ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इस किताब में मरियम का हाल बयान करो जबकि वह अपने लोगों से अलग होकर मशर की जानेब गोशा नशीन हो गई थी और पर्दा डालकर उनसे छुप बैठी थी। कब बैठी थी? जब अल्लाह ने उनको अपने लिए चुना। देखिए, हज़रत मरियम अलैहिस्सलाम एक औरत थी, अल्लाह ने उनकी हया का ज़िक्र किया, मर्दों की नज़रों से हटकर अपने आप को पर्दों में डालकर बैठ गईं। इस हालत में हमने उनके पास अपनी रूह को, यानी फरिश्ते को भेजा, वो इनके सामने एक पूरे इंसान की सूरत में पेश हो गया। मरियम यकायक बोल उठी, अगर तू कोई खुदा तर्स आदमी है तो मैं तुझसे रहमान की पनाह मांगती हूँ। इसने कहा, मैं तो रब का भेजा हुआ हूँ और इसलिए भेजा हूँ कि तुझे एक पाकीज़ा लड़का दूँ। ये तो और भी बड़ी बात कह दी। मरियम ने कहा, मेरे यहाँ लड़का कैसे होगा जबकि मुझे किसी बशर ने छुआ तक नहीं और मैं कोई बदकार औरत नहीं हूँ। फरिश्ते ने कहा, ऐसा ही होगा, तेरा रब फरमाता है कि ऐसा करना मेरे लिए बहुत आसान है, और हम ये इसलिए करेंगे कि इस लड़के को लोगों के लिए एक निशानी बनाएं और अपनी तरफ से एक रहमत, वकान अमरम मकदीया, और ये काम हो के रहना था। यहाँ थोड़ा सा हजरत मरियम के किरदार पे बात करते हैं। तन्हाई में एक मर्द को आता देखकर बिल्कुल नेचुरली परेशान हुई, लेकिन ना उछली ना कूदी और ना दुपट्टा मुंह में डाला और ना तड़पती रही। आज आप देखिए कि हया वाली लड़की का तसव्वुर फिल्मों में क्या होता है, किसी लड़के को देखा तो उछलती कूदती दरख्त पे ही चढ़ गई, ये फिल्मों की हया है। असल हया क्या है? एक मर्द को देखा, उसको नहीं होश भी नहीं रही कि ये फरिश्ता होगा कौन होगा, घबरा गई। फितरी तौर पे जो नेचुरल हया होती है ना, वो खूबसूरत होती है। ये बिल्कुल एक नेचुरल किस्म का रिस्पांस था जो हज़रत मरियम ने शो किया। आज हया के नाम पे अंडर कॉन्फिडेंट होना दिखाते हैं, फिर लड़कियां कहती हैं हम क्यों हया वाले बने, वो देखा हीरोइन कितनी बेवकूफ़ लग रही थी उछलती कूदती, तो ये अच्छा तरीका नहीं है। हया क्या होती है? कि एक औरत किसी भी लड़के के साथ तन्हाई में होने का तसव्वुर करके कांप जाए, समझ आइए, कांप जाए। एक कुंवारी लड़की किसी भी मर्द के साथ तन्हा होने का तसव्वुर करके कांप जाए, ये है उसके हया को परखने का बैरोमीटर। जितनी हया ज़्यादा उतना शेख ज़्यादा करेगी। आज क्या हुआ, प्रेप से बचपन से लड़का लड़की साथ, एक लड़का है तो एक लड़की है, स्कूल में गए तो साथ, कॉलेज में गए तो साथ, फ़र्क ही मिट गया, हया ख़त्म हो गई। तो फिल्मों की बजाय हमें कुरान से हया सीखनी है। हदीस में आता है कि जहाँ दो लोग हों, यानी एक औरत और एक मर्द, लड़का या लड़की अकेले होंगे तो तीसरा उनमें शैतान होगा। इजाज़त नहीं है एक मर्द और एक औरत को अकेले होने की, खलबत यानी बिल्कुल तन्हाई के जिसमें किसी दूसरे का इंट्रैक्शन भी ना रहे। फिर आप देखिए कि इसमें एक और चीज़ मिलती है, और वो क्या कि आज की क्रिश्चियनिटी के ऊपर गहरी चोट पड़ती है हज़रत मरियम के इस कल्चर से, यानी मरियम के इस किरदार से आज की पूरी क्रिश्चियनिटी के ऊपर चोट पड़ती है। क्या आज लिविंग टुगेदर, बॉयफ्रेंड गर्लफ्रेंड लव चाइल्ड, और हज़रत मरियम कैसी थी, किसके साथ ताल्लुक़ जोड़ते हैं, और वो कौन थी और आप कौन थी। तो आज इस चीज़ के ऊपर भी अगर क्रिश्चियंस अमल करें तो उनको फिर हबा हया बच्चियों को करना पड़ेगा अपनी। और ये कितनी बड़ी दलील है इस बात की कि आज की फिर तौरात और इंजील तब्दील शुदा है। या वो तो किताबें अपनी जगह किसी हद तक ठीक ही होंगी, लेकिन लोगों ने अमल करना छोड़ दिया। आप ज़रा इमेजिन तो करें, आज के कुरान में से सूरत नूर, सूरत निसा और इसी तरह बाकी सूरतें जिसमें ये मौजू आता है, उसको अगर कोई ना पढ़े तो आज की मुसलमान बेटियाँ अमूमी जो मिजाज शो कराती हैं बाहर, पहनने में, ओढ़ने में, चलने में, फिरने में, उसको देखकर कोई ऐसा शख्स जो इस्लाम को नहीं जानता, ये इस्लामी तालीमात को नहीं जानता, वो क्या सोचेगा। इसको सोचने के बाद, और जिस तेज़ी से हमारे माहौल बदलते जा रहे हैं घरों में और बाहर के और स्कूलों के और कॉलेजों के, और पेरेंट्स भी इतने ज़्यादा अपोलोजेटिक होते जा रहे हैं और इतना ज़्यादा समझने लग गए हैं इन चीज़ों को कि ये तो होगा, तो अब वो सोचें कि आने वाले दौर में लोगों को फिर इस पर हैरत होगी कि इन मुसलमानों के पास भी कोई ऐसी किताब थी कि जो इनको इतनी खूबसूरत इंस्ट्रक्शंस देती थी। तो ज़रूरत इस बात पर गौर व फिक्र करने की। अब देखिए कि एक कंवारी लड़की के लिए तो ये मौत है कि उसको बच्चे की उम्मीद दिला दी गई। कोई आज के दौर की तो नहीं थी औरत के, कोई बात नहीं आई विल अबॉर्ड इट, कोई बात नहीं है मेरे पास इसके इंतजाम। एक कुंवारी बच्ची की इज्जत सबसे कीमती चीज़ होती है, और मरियम की आजमाइश इस पर हो। ये कोई मरियम के लिए कोई बहुत फैंटेसी नहीं थी, और ये कोई उसके लिए बहुत ही फिक्शन की बात नहीं कि वो खीखी खीखी करके अपनी सहेली को हंसते हुए बताएं, तुम्हें बताया मैं प्रेगनेंट हो गई हूँ। लेकिन मैं दुख के साथ कहूँगी आज मुसलमान घरों में ये हो रहा है, बहुत दाग है अंदर, बहुत तकलीफ दे बातें हैं। अगर मैंने आपने अपने बच्चों को सही सोच ना दी, ये सोसाइटी इज्जतों को भी निगल जाएगी। ये बात मैं कोई ऐसे नहीं कह सकती आपको। आज मुसलमान माँ बाप इस हद तक मजबूर हो गए हैं कि अपनी कुंवारी बच्चियों के बच्चों को डिलीवर करवाएं, बाकी बातें कहाँ होंगी। हम आईना ना देखना चाहें तो और बात है, लेकिन बेजा आज़ादी जिन लोगों ने दी वो बर्बाद हो गए, और वो बच्चियाँ सारी ज़िंदगी के लिए मुजरिम बनी फिरी कि ना फिर शादी करने के लिए तैयार हुई, और अगर शादी हुई तो निभी ना। तो हर औरत हर बच्ची को अपनी इज्जत को उससे भी ज़्यादा संभालना जैसे अपने डायमंड्स और अपने गोल्ड को संभालते हैं। इससे कीमती चीज़ और किसी औरत के पास कुछ नहीं होती। आइए देखिए कि मरियम को अल्लाह ने कैसे आजमाया। फजा अहल महाज इला जिस नखला, मरियम को इस बच्चे का हमल रह गया, और वो इस हमल को लिए वह एक दूर के मुकाम पर चली गई। फिर जच्चगी की तकलीफ ने इसे एक खजूर के दरख्त के नीचे पहुँचा दिया। वो कहने लगी काश मैं इससे पहले ही मर जाती और मेरा नामो निशान न रहता। एक तो डिलीवरी की तकलीफ और एक रसवाई का डर, बदनामी का डर। आम औरतें भी ये डर सहती हैं, और आपको पता है कि डिलीवरी पेन कितना सख्त होता है। कहते हैं कि इंसान सिर्फ 45 डेसिमल जिसकी दर्द को बर्दाश्त कर सकता है, लेकिन डिलीवरी के वक्त एक औरत 57 डेसिमल्स को बर्दाश्त करती है। 20 हड्डियाँ इकट्ठी फ्रैक्चर हों तो जितनी उसकी दर्द होती है ना, उतनी डिलीवरी की दर्द होती है। हार्ट अटैक से स्वियर पेन होता है डिलीवरी का, फिर भी औरत ये बर्दाश्त करती है, क्योंकि एक तो उम्मीद होती है कि अल्लाह औलाद देगा, दूसरी फिर अप्रिसिएशन भी तो है ना। माँ बनने के बाद तो औरत के पांव वैसे भी जम ही जाते हैं, वैसे ना भी जमे अगर तो यही बात। लेकिन मरियम को तो ऐसी किसी तारीफ का कोई पता नहीं। आम तौर पर तो शौहर भी साथ हैं, तो नानी भी और दादी भी बच्चे की साथ है। ज़रा इमेजिन तो कीजिए मरियम की ये कितनी बड़ी आजमाइश थी, अकेली परदेश में कोने में जाकर इस वक्त अपनी इज्जत को दांव पे लगाकर कह रही हैं काश मैं मर जाती। वैसे दर्द की शिद्दत से औरतें उस वक्त यही कहती होंगी कि हम मर ही जाएं, लेकिन मरियम के लिए तो और ही मुश्किल था। लेकिन आजमाइश जितनी बड़ी, پھر اللہ نے اس کا مقام بھی اتنا رکھا۔ فرشتے نے پائندی سے اس کو پکا کر کہا، غم نہ کر، تیرے رب نے تیرے نیچے ایک چشمہ رواں کر دیا۔ نہیں ماں تو کیا ہوا، 70 ماؤں سے زیادہ پیار کرنے والی ذات تو ہے نا، اس کو پکارو۔ اور تو ذرا اس درخت کے تنے کو ہلا، تیرے اوپر تر و تازہ کھجوریں ٹپک پڑیں گی۔ کیا بتایا کیسے وقت میں عورتوں کو کھجور کھلانی چاہیے، پیور انرجی۔ بس تو کھا اور پی اور اپنی آنکھیں ٹھنڈی کر۔ کیا پتہ چلا کہ کھانے پینے سے آنکھیں ٹھنڈی ہوتی ہیں؟ روزہ کھولنے سے پہلے اور روزہ کھولنے کے بعد کی کیفیت فرق ہوتی ہے۔ ہم انسان ہیں، ہم میں سے کوئی یہ نہیں کہہ سکتا مجھے تو کوئی فرق نہیں پڑتا، کھانا دے کر مجھے تو کوئی خوشی نہیں ہوتی۔ سب کو ہوتی ہے۔ پھر اگر تجھے کوئی آدمی نظر آئے تو اس سے کہہ دے کہ میں نے رحمان کے لیے روزے کی نظر مانی ہے، اس لیے آج میں کسی سے نہ بولوں گی۔ ہم ہوتے کہتے مریم بول بول کے رو رو کے اپنی اس بے گناہی ثابت کرنا، پھر قسمیں بھی کھانا، پھر آنکھوں سے آنسو گریں گے، پھر تیرا ناک بہے گا، پھر ہچکیاں لے کے کہنا اللہ کی قسم میں نے کچھ نہیں کیا۔ اللہ کیا سکھا رہا ہے؟ اگر آپ نے کچھ نہیں کیا نا تو خاموش ہو جائیں، روزہ رکھ لیں چپ کا۔ آج اگر ہمارے اس روزے میں چپ ساتھ لگا دی جاتی، کتنے لوگ ہیں جو روزہ رکھ سکتے؟ خود سے پوچھئے۔ آپ دیکھیے کہ یہ جو ہم روزہ رکھتے ہیں نا، یہ کیونکہ لفظ سوم کی آئی ہے نا بات، تو تھوڑا سا اس کے اوپر بھی آپ کو بتاؤں کہ جو ہم روزہ رکھتے ہیں، کیا ہم اس میں صرف کھانا پینا چھوڑتے ہیں یا ہم کچھ اور بھی چھوڑتے ہیں؟ ایک واقعہ کہیں پڑھا تھا کہ چند نوجوان لڑکے تھے، تو انہوں نے ایک بزرگ کو دیکھا، تو بزرگ ان کے پاس کھڑے تھے، تو کچھ کھا رہے تھے بزرگ، تو کہنے لگے کہ بابا جی آپ نے روزہ نہیں رکھا؟ تو بابا جی چپ ہو گئے نا، کہنے لگے میں نے روزہ رکھا ہوا، میری آنکھیں حرام نہیں دیکھ رہی، میں نے کانوں سے روزہ رکھا ہے، سب چیزوں کا گنوایا۔ ہاں یہ الگ بات ہے کہ مجبوری کی وجہ سے میں پیٹ کو خالی نہیں رکھ سکتا، ڈاکٹر نے منع کیا ہے، بڑھاپے کی بات ہے، تو میں کھانا کھا رہا ہوں، لیکن میں نے جسم کے ہر روز کا روزہ رکھا ہے۔ پھر وہ بابا جی کہتے ہیں بیٹا تم لوگوں نے روزہ رکھا ہوا ہے؟ تو وہ نوجوان شرمندہ ہو کے کہتے ہیں ہم نے تو بس کھانا ہی چھوڑا ہے۔ تو کیا میرا آپ کا روزہ ایسا تو نہیں؟ یہ اس کو روزہ رکھوائیں۔ اور اگر روزہ رکھ کے ہم نہ بولنا چھوڑیں، کم بولیں نہ، اور غلط باتیں کرنی نہ چھوڑیں، تو ہم کب چھوڑیں گے؟ اور اس سے یہ بھی پتہ چلتا ہے کہ جو سچا ہوتا ہے نا، اللہ اس کی بے گناہی کے اسباب پیدا کرتا ہے۔ آج مسلمانوں نے ایک یہ بھی کلچر اپنا لیا ہے کہ اپنی صفائیاں پیش کرتے ہوئے دوسروں کے سامنے سچا ثابت کرتے ہیں، میرے خلاف، اس کے خلاف، اس نے کہا، اس نے کہا، پھر وہ آپ کے بولیں گے، آپ اس کے بولیں گے۔ جتنا وقت آج دیندار اپنی صفائیاں پیش کرنے میں اور دوسروں کو بدنام کرنے میں لگاتے ہیں نا، اگر اتنا دیر بیٹھ کے قرآن پڑھتے تو آدھا سپارہ تو پڑھ ہی لیتے۔ تو ضرورت ہے اس بات کی کہ کم بولیں، عادت ڈالیں۔ ہم سب 100 لوگ بیٹھے ہو نا، تو لوگ سوچیں آج کوئی بھی نہیں آیا، آج کیا ہوا ہے؟ آ کے دیکھیں تو پتہ چلے کہ اب انہوں نے زبان کا روزہ رکھ لیا ہے۔ ہماری دینی جگہوں پر ایسا مزاج ہونا چاہیے، خوف آئے، ایک ایک لفظ قیامت کے دن تلے گا۔ آگے ہم سورۂ قاف میں بھی پڑھیں گے، پیچھے بھی پڑھ کے آئے ہیں سورۃ بنی اسرائیل میں۔ تو جتنا بولتے ہیں نا اتنی غلطیاں کرتے ہیں۔ سوچ سوچ کے بولیں، ڈر ڈر کے بولیں، تھتھلا کے بولیں، ہکلاتے ہوئے بولیں کہ اللہ مجھے زیادہ بولنے والا بنا ہی نہ، میں بولوں تیرا قرآن، تیرے دین کی بات، تیرا ذکر، کسی کی اصلاح کی بات، کسی کی خیر کی بات۔ پھر دیکھیں آپ کے اندر کیسے اللہ تعالیٰ حکمت کے دروازے کھولتا ہے۔ بہت بولنے والوں کو حکمت نہیں ملتی، سپاٹ ہوتے ہیں۔ جن قوموں کے اندر گہرا پانی ہوتا ہے نا، آپ دیکھیں بڑا میٹھا پانی نکلتا ہے ان کے اندر سے۔ تو اللہ تعالیٰ ہمیں گہرا بنا دے، ہمارے اندر سنجیدگی آ جائے، ہم اپنے آپ کو سمجھنے والے بن جائیں۔ خیر اب ایک اور امتحان ہے قوم کو لے کر، قوم کے پاس بچے کو لے کے جاتی ہیں۔ اب دیکھیں یہ بھی ایک ٹیسٹ ہے بہت بڑا۔ اگر کہیں اکیلے میں پالنا ہوتا بچے کو، کسی بھی ہوم کو دے دیتی، چلو اس بچے کو پال لو تو بھی بات تھی، اب یہ اس سے بھی بڑا ٹیسٹ ہے۔ کیا آیت 26 دیکھیے گا، یہ پوری ہوئی آیت نمبر 27، فاتت بھی قومہ تحملہ قالوا یا مریم لقد جیت شیئا فریا۔ پھر وہ اس بچے کو لیے ہوئے اپنی قوم میں آئی، لوگ کہنے لگے اے مریم یہ تو تو نے بہت گناہ کا کام کر ڈالا، اے ہارون کی بہن نہ تیرا باپ کوئی برا آدمی تھا، نہ تیری ماں ہی کوئی بدکار عورت تھی۔ دیکھ لیجئے اچھی بچی بھی غلط کام کرتی ہے نا، تو ماں باپ کو باتیں بڑھتی ہیں۔ یہ جملہ لکھیں، جم مریم نیک خاتون تھی، اچھی بچی تھی، گناہ بھی نہیں کیا، لیکن لوگوں نے کس کو برا بھلا کا؟ ماں باپ اور بھائی کو۔ یہ بچیوں کے لیے پیغام ہے۔ ہم تو اپنی خواہش پوری کر سکتے ہیں، ہم تو اپنی اشتہا پوری کر سکتے ہیں، ہم تو حرام بھی پال سکتے ہیں اپنے اندر، لیکن ماں باپ کو بدنام کر دیں گے، اور اس بچے کا کیا بنے گا جس کو یا تو آپ قتل کر دیں گے یا پھر اس کو آپ بغیر باپ کے پلوائیں گے۔ ایک انسان کے ساتھ اتنا بڑا انتقام لینا صرف اپنی خواہش کے پیچھے، جذبات کا بہاؤ بندے کو اتنی دور لے جائے، یہ ظلم کی بات ہے۔ فاشارت الیہ، مریم نے بچے کی طرف اشارہ کر دیا۔ لوگوں نے کہا، ہم اس سے کیا بات کریں، جو گہوارے میں پڑا ہوا ایک بچہ ہے۔ اور بچہ بول اٹھا، میں اللہ کا بندہ ہوں۔ پہلا جملہ عیسیٰ کا، انی عبداللہ، میں اللہ کا بندہ ہوں، اس نے مجھے کتاب دی اور نبی بنایا اور بابرکت کیا۔ اینما کنتو، جہاں بھی میں رہوں، اور نماز اور زکوٰۃ کی پابندی کا حکم دیا جب تک کہ میں زندہ رہوں، اور اپنی والدہ کا حق ادا کرنے والا بنایا۔ دیکھیں صرف والدہ کا ذکر کرتے ہیں، باپ نہیں ہے نا۔ اور مجھ کو جبار اور شقی نہیں بنایا، سلام ہے مجھ پہ جب کہ میں پیدا ہوا اور جب کہ میں مروں اور جب کہ میں زندہ کر کے اٹھایا جاؤں۔ یہ ہے عیسیٰ ابن مریم، اور یہ ہے اس کے بارے میں وہ سچی بات جس کے بارے میں لوگ شک کر رہے ہیں۔ اللہ کا یہ کام نہیں کہ وہ کسی کو بیٹا بنائے، وہ پاک ذات ہے، وہ جب کسی بات کا فیصلہ کرتا ہے تو کہتا ہے کہ ہو جا، بس وہ ہو جاتی ہے، کن فیکون کا مالک ہے۔ وَإِنَّ اللَّهَ رَبِّي وَرَبُّكُمْ فَاعْبُدُوهُ، اور عیسیٰ نے کہا کہ اللہ میرا رب بھی اور تمہارا رب بھی ہے، بس اسی کی بندگی کرو، یہی سیدھی راہ ہے۔ یہاں پہ عیسیٰ کا ذکر پورا ہوا۔ کیا بات سمجھ آتی ہے؟ پہلی بات دیکھیے کہ مریم بچے کو لے کر آئیں۔ آج کرسچینٹی میں جتنی پکچرز دکھائی جاتی ہیں نا عیسیٰ کے بچپن کی، غور سے جا کے دیکھیے گا، یوسف نجار بڑھئی تھے، انہی کے ساتھ تہمت لگاتے ہیں نعوذ باللہ کہ حضرت مریم نے ان سے تعلق قائم کیا، انہوں نے بیبی اٹھایا ہوا ہے اور ساتھ مریم چلتی آ رہی ہیں۔ یہ بھی آج کی ایک بہت بڑی خیانت ہے جو حضرت مریم کے نام پہ ہوتی ہے۔ پھر دوسری بات دیکھیے کہ ویسے تو ہر بچے کی پیدائش ایک معجزہ ہے، امپاسبل چیز ہے جو ہوتی ہے، لیکن چونکہ ہر وقت دیکھتے سنتے رہتے ہیں، مسلسل ہو رہے ہیں تو عجیب نہیں ہوتا۔ لیکن یہ عیسیٰ علیہ السلام کی اتنی انیوژل پیدائش یہ کیا سکھا رہی ہے؟ یہ سکھا رہی ہے کہ ان اللہ علی کل شیء قدیر۔ جنہوں نے حضرت عیسیٰ علیہ السلام کو مانا کہ وہ اس لیے خدا کے بیٹے ہیں کہ بغیر باپ کے پیدا ہوئے، تو پھر آدم کو بھی مان لے، ان کی تو ماں بھی نہیں تھی۔ پھر وہ حضرت یحییٰ کو بھی مانے کیونکہ وہ بڑھاپے کی اولاد ہے، پھر حضرت اسماعیل کو بھی خدا مانے۔ تو یاد رکھیے کہ کیسے لوگ بھٹک جاتے ہیں ایسی باتوں پہ، اور اللہ کا حوصلہ کتنا ہے۔ اور آپ یہاں مریم کو دیکھیے، کتنی پاک دامن، اتنی بڑی آزمائش، نہ شکوہ، نہ ناراضگی، نہ غصہ، نہ ریزنمنٹ۔ ہم ہوتے کہتے کیا مصیبت ہے، کیا ملا پاک دامن رہ کر، اب خراب ہو جاؤ، کوئی فائدہ نہیں، آج کے دور میں کوئی ٹھیک نہیں ہو سکتا۔ یہ ہوتے ہیں وہ لوگ۔ آپ دیکھیے حضرت عائشہ کا دفاع کس نے کیا؟ اللہ نے، سورۃ نور میں ہم پڑھیں گے۔ مریم کا دفاع کس نے کیا؟ اللہ نے۔ حضرت یوسف کا دفاع کس نے کیا؟ اللہ نے۔ بے گناہی ثابت کر دی۔ آپ کو مجھے بھی فکر نہیں ہونا چاہیے اس بات کی، کوئی جو بات کہتا ہے کہنے دیجئے، یہ دیکھ لیجئے کہ آپ نے کچھ کیا تو نہیں، آپ غلط کام تو نہیں کر رہے۔ اور یہ چیز جب آتی ہے نا تو پھر بندے کو سمجھ آتی ہے۔ اور آپ دیکھیے کہ آج مریم علیہ السلام کی یہ بات کہ کھجوریں کھاؤ، یہ بتاتی ہیں کہ حضرت عیسیٰ 25 دسمبر کو پیدا نہیں ہوئے تھے، کیونکہ کھجوریں گرمیوں میں اگتی ہیں۔ 300 سال تک شروع کا جو دور تھا، کسی نے کرسمس کو نہیں منایا 25 دسمبر کو۔ یہ اب سے پیچھے چلے، ایون کہتے ہیں اس کا اوریجن بھی نہیں پتا کسی کو۔ تو یہ 25 دسمبر جیزس کی برتھ ڈے نہیں ہے، جیسے کئی لوگ آج اپنے نبی کے نام کے ساتھ بھی کرتے ہیں۔ پھر دیکھیے عیسیٰ کا پہلا کلام کہ انی عبداللہ، اور آتانی الکتاب، اور نماز کا ذکر اور زکوٰۃ کا۔ کیا آج عیسائیت میں نماز ہے، زکوٰۃ ہے؟ تو یہ ان کی چینجز کی دلیل مل گئی آپ کو۔ پھر اسی طرح سے آپ دیکھیے کہ اگر بھی آج بھی کسی بچے کو بلایا جائے تو وہ یہی جملے بولے گا کہ انی عبداللہ۔ حدیث میں آتا ہے ہر بچہ فطرت پہ پیدا ہوتا ہے، اور ہر بچہ اپنے ماں باپ کی زبان بعد میں بولنے لگ جاتا ہے۔ اس لیے اب آگے مجھے آپ کو ایک ایسے دن سے ڈرایا جا رہا ہے کہ اگر آج دنیا میں کچھ نہ کیا تو قیامت کے دن کی حسرتوں سے میں اور آپ نہیں بچ سکیں گے۔ اللہ تعالیٰ فرماتے ہیں، فاختلف الاحزاب من بینہم فویل للذین کفروا من مشخر یوم عظیم، آیت 37، فاختلف الاحزاب من بینہم، مگر پھر بعد میں مختلف گروہ اختلاف کرنے لگے۔ یعنی شروع میں سب جیزس کو اللہ کا بندہ سمجھتے تھے، بعد میں اختلاف شروع ہو گیا، کسی نے جیزس گاڈ کا، کسی نے سن آف گاڈ کا، کچھ اور کا، کسی نے ٹرینیٹی کہہ دیا۔ بس وہ جن لوگوں نے کفر کیا ان کے لیے وہ وقت بڑی تباہی کا ہوگا، جب کہ وہ ایک بڑا دن دیکھیں گے، جب وہ ہمارے سامنے کھڑے ہوں گے، اس روز ان کے کان بھی خوب سن رہے ہوں گے اور ان کی آنکھیں بھی خوب دیکھتی ہوں گی، مگر آج یہ ظالم کھلی گمراہی میں مبتلا ہیں، اے محمد صلی اللہ علیہ وسلم، اس حالت میں جب کہ یہ لوگ غافل ہیں اور ایمان نہیں لا رہے، انہیں اس دن سے ڈراؤ جب کہ فیصلہ کر دیا جائے گا اور پچھتاوے کے سوا کوئی چارہ کار نہ ہوگا. اس کو ہائی لائٹ کیجیے گا. وَانذِرْهُمْ يَوْمَ الْحَسْرَة، قیامت کے ناموں میں سے ایک نام یوم الحسرہ. ہر ایک کو اس دن حسرت ہو رہی ہوگی، نیک کو بھی بد کو بھی. بد کو کس بات کی حسرت کہ بدی کیوں کی، نیک کو کس بات کی حسرت کم کیوں کی، ریگریٹ ہوگا اللہ کے حق میں کمی کیوں کی، نمازیں مختصر کیوں پڑھی، نمازیں لیٹ کیوں پڑھی، نمازیں کیوں چھوڑیں، سارا وقت ہی کیوں نہ اللہ کو دے دیتے، کم کیوں دیا. جب اللہ اکبر کہتے تھے تو زندگی میں کیوں نہیں اللہ کو بڑا کیا. حسرت حسرت حسرت، پریشانی ہوگی. روزہ بھی رکھا تو نافرمانیاں بھی کر لیں، غیبتیں بھی کرتے رہے، حج بھی کیے تو جھگڑے بھی کر لیے، صدقہ بھی دیا زکوٰۃ بھی دی تو ساتھ ہی ریاکاری اور دکھاوا بھی کر دیا. کون سی ایک عبادت ہے جو صرف اللہ کے لیے کرتے ہیں، پیور اللہ کے لیے، جس میں کسی کو شریک نہیں کیا. اللہ مجھے آپ کو اس دن کی حسرتوں سے بچائے. اللہ کے نبی نے فرمایا، جو لوگ کسی جگہ پر بیٹھیں اور اللہ کا ذکر نہ کریں تو وہ محفل ان کے لیے حسرت کا باعث ہوگی. اس پہ ایک لیکچر میں نے 2 سے 3 دفعہ دیا بھائی نہیں آیتوں پہ، اور اس میں 10-12 چیزیں جمع کی تھیں، کیا کیا چیزیں حسرت کا سبب ہوں گی. اس کو اگر کہیں سے ملے تو ان لوگوں کو سنوائیے، واقعی اس دن حسرت ہوگی. چل رہے ہیں تو واک کیے تو ساتھ ذکر کیوں نہیں کیا، حسرت. بستر پہ آئے تو ذکر نہیں کیا، حسرت. شادی کی تو اللہ کی رضا کی کیوں نہیں کی، حسرت. سارے دن کے کاموں کو دیکھ لیجئے، ہم کہاں کہاں اللہ سے غافل ہوتے ہیں، کہاں کہاں نافرمانیاں کرتے ہیں. یہ تو غفلت ہے، اس سے آگے تو بھی نافرمانی ہے. ابھی تو غفلت کی بات ہے، نافرمانیاں تو اس سے بھی بڑھ کے ہیں. کس وقت بندے کا دل چاہے گا کہ کاش میں دنیا میں کچھ کر جاتا. آپ دیکھیے کسی اچھے کاروباری کو دیکھیے، اگر ایک سودا نہ لے اور بعد میں اس کا ریٹ چڑھ جائے تو افسوس ہوتا ہے. چیز خریدنے کے وقت پہ نہ خریدی تو مہنگی ہو گئی تو افسوس، بیچنے کے وقت پہ نہ بیچی تو بعد میں سستی ہو گئی تو افسوس. میں اور آپ ان چند دن کی زندگی سے اور کیا کر لیں گے، بتائیے ذرا مجھے، آپ کو اور کیا ملے گا. تو اللہ تعالیٰ ہمیں آج ہی فکر لگا دے کہ ہم اس آخرت کی فکر کر لیں جو آپ کے میرا راستہ دیکھ رہی ہے. دیکھیے آج مر سکتے ہیں، کھڑے کھڑے جان جا سکتی ہے، بیٹھے بیٹھے دل دھڑک سکتا ہے. روزے کی نکاہت دل کو کام کرنے سے روک سکتی ہے، تو کچھ ہونے سے پہلے کچھ کر لیں. اللہ مجھے آپ کو اس کی توفیق دے دے. حسرتوں کا دن آنے والا ہے اور پچھتاووں کے سوا کچھ نہیں ہوگا. آگے پھر قیامت کی باتیں. اِنَّا نَحْنُ نَارِثُ الْأَرْضَ، اور آخر کار ہم ہی زمین کے اور اس کے اوپر کی ساری چیزوں کے وارث ہوں گے، اور سب ہماری ہی طرف پلٹائے جائیں گے. ہائی لائٹ کریں اس کو، کون کس کا وارث ہے، کس کو ورثے میں کیا ملا. باپ پہلے جاتا ہے کہ بیٹا پہلے جاتا ہے، کون کس کا ورثہ لیتا ہے، لیکن آخر میں یہ سب پراپرٹی، ساری زمینیں، ساری گاڑیاں، سارے گھر، سارے سونے چاندی کس کو ملیں گے، کون ہے؟ اللہ وارث. کہتے ہیں نا بسوں کے پیچھے بھی لکھا ہوتا ہے بعض دفعہ اللہ وارث. اللہ واقعی وارث، اللہ کا نام ہے. اس پہ اللہ تعالیٰ کا ایک نام ہے الوارث، اس کی تفسیر سنوائیں ان کو، آپ بھی سنیے گا. سچی بات ہے، اس کے بعد کچھ جمع کر کے رکھنے کو تو نہیں دل کرتا. اللہ کو کل جو دینا ہے تو آج پکڑا دوں، اپنے ہاتھ سے دوں گی تو صدقہ جاریہ، بعد میں ہوگا تو حساب. حضرت علی کا قول ہے، کہتے ہیں میں اس دنیا کی کیوں تڑپ رکھوں، حلال سے ملے تو حساب، حرام سے ملے تو عذاب. سیکیور وہی لوگ ہیں جو اپنی چیزیں اپنے ہاتھوں سے اللہ کو کہتے ہیں، اللہ تو میری چیزوں کا وارث، مجھے ضرورت پڑ گئی میں بھی لے لوں گی تجھ سے واپس، کوئی بڑی بات نہیں ہے. اللہ پہ اتنا ٹرسٹ تو کر کے دیکھے. اور سب کو پلٹنا ہے، جب کوئی مرتا ہے تو ہم سب کیا کہتے ہیں، سب مل کے بولے یہی جملہ ادھر، انا الیہ راجعون. ساری زندگی تیاری کرتے رہے اور ایک دن اللہ کے سامنے کھڑے ہونے کا وقت آ گیا. اللہ میں آج اس کی فکر لگا دے.